असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहस रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। आजको शैक्षिक बहस कार्यक्रममा हामी पाठ्यक्रम विकास केन्द्रले पछिल्लो समयमा के कस्ता काम गर्दैछ, खास गरेर विद्यार्थीहरूलाई विभिन्न विद्यालयहरूमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने, त्यसै गरी पाठ्यपुस्तकमा केही परिमार्जन गर्ने लगायत सरकारले 100 कार्यसूची स्वीकृत गरे पश्चात सुशासन र सेवा प्रवाहमा के कस्तो परिवर्तन आएको छ भन्ने सन्दर्भमा आज हामी कुराकानी गर्दैछौँ पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलसँग। हजुर, स्वागत छ कार्यक्रममा।
ओके, धन्यवाद।
नयाँ शैक्षिक सत्र सुरु भएको छ, पाठ्यक्रम विकास केन्द्रले अहिले पछिल्लो समयमा समसामयिक रूपमा पाठ्यक्रममा के कस्ता सुधारका कार्यक्रम अगाडि बढाउने योजना गरेको छ, यहीँबाट कुराकानीको सुरुवात गरौँ।
धेरै धेरै धन्यवाद छ प्रश्नको लागि। वैशाख 15 गतेबाट नयाँ शैक्षिक क्रियाशील सुरु भएको छ, त्यो सन्दर्भमा चाहिँ हामीले अब अहिलेको सन्दर्भमा जुन आइतबार पनि छुट्टी गर्ने नेपाल सरकारको निर्णयअनुसार चाहिँ हामीलाई समय खुम्चेको छ। अब यो परिस्थितिमा चाहिँ अहिले हामीले चाहिँ संलग्न विषयवस्तु पाठ्यक्रमहरू सबै अहिले तत्कालै छुट्याउने गर्ने, स्लिम गर्ने, त्यसलाई पातलो बनाउने भन्ने टाइम लाग्ने कुरा भयो, त्यसमा अहिले तत्काल गर्न सम्भव छैन। हामीले चाहिँ जुन हाम्रो 20 दिनको स्कुल लाग्ने नियमावलीको प्रावधान छ, त्यो समय खुम्चेको सन्दर्भमा चाहिँ पाठ्यक्रम पुरानो छ, त्यो सन्दर्भमा चाहिँ कसरी हासिल गर्न सकिएका सचिन्ताहरू के उपचार हुन सक्छन् भन्ने सन्दर्भमा एउटा समिति गठन गरिदिएको थियो। समितिले चाहिँ रिपोर्ट दिइसकेको छ। यो वर्षीय विदा, लामो 45 दिनको विदालाई 15 दिन घटाउने र 30 दिन कायम गर्ने, थ्योरिटिकल सोमबारदेखि शुक्रबारसम्म सिकेका कुराहरू र त्यति गर्दा सिक्न नसकेका सिकाइ उपलब्धिहरूसँग जोडेर चाहिँ परियोजना कार्यहरू, प्रयोगत्मक कार्यहरू दिने, विद्यार्थीलाई आइतबारको समय, शनिबारको समय, घरको सिकाइलाई सुनिश्चित गर्ने, पारिवारिक सिकाइलाई, सामुदायिक सिकाइलाई डाटाबेस तयार पार्ने, रिपोर्ट बनाउने, त्यसलाई प्रस्तुत गर्न लगाउने र सिकाइहरूको सक्षमता हासिल गर्दै सुनिश्चित गर्ने भन्ने हिसाबले त्यसरी गर्न सकिन्छ भन्ने एउटा प्रस्ताव गरेको र विद्यालयले त्यही हिसाबले काम गरिराख्नु भएको अवस्थामा।
यहाँले जुन विधाको कुरा गर्नुभयो, खास गरेर यो वर्षे विधा घटाउने भनेर भन्नुभयो, वर्षे विधा भूगोल र समयको हिसाबले गर्दा त अध्ययन अध्यापनको अवस्थामा केही समस्या त सिर्जना गर्छ होला, यसलाई कसरी चाहिने समायोजन गर्ने नीति लिएको छ?
वर्षे विधा, हिउँदे विधा गरेर लामो विधा 45 दिन र अनि स्थानीय विधा त्यो दुई बाहेक स्थानीय चाडपर्व के होला, स्थानीय आवश्यकता होला, यात्रा मेला के होला, त्यो हिसाबले 4 दिन चाहिँ विधेयकले निर्णय गरेर, विद्यालयको संस्था निर्णय गरेर थप 5 दिन विधा दिन सक्ने भनेर 50 दिनको विधा अहिले छ ऐनमा, नियममा होइन, त्यसलाई चाहिँ नियमावली संशोधन गरेर त्यसलाई 30 दिन कायम गर्ने, त्यो हामीले शिक्षक महासङ्घको अध्यक्षज्यू पनि त्यसमा हुनुहुन्छ, हाम्रो कार्यदलमा हुनुहुन्छ, उहाँले चाहिँ शिक्षकहरूको सबै देशव्यापी चाहिँ अनलाइन बैठक मिटिङ गरेर चाहिँ उहाँहरूको सबै धारणा बुझेरै त्यो गर्दा ठिकै हुन्छ भन्ने उहाँको पनि इनपुट त्यो हिसाबले आयो। अब दिन त निकाल्नु पर्यो नि त काहीँ न काहीँबाट, अब 72-75 दिन 52 दिन त आइतबारै छुट्टी हुन्छ, आइतबार छुट्टी 50-52 दिन भइसकेपछि 220 त घटेर 50 दिन घटेपछि 220 त सोधेर 170 दिन झरिहाल्यो नि, त्यो गर्दाखेरि त अरू त उपाय हुँदैन कि अब पाठ्यक्रम नै छाँट्नु पर्यो, अब त्यसलाई टाइम लाग्छ त्यो सम्भव छैन। अब अहिले 45 दिन छ, त्यसलाई 30 दिन झार्दाखेरि हुन्छ भन्ने हिसाबको राय आएको नि, हामीले त्यसलाई 30 दिन कायम गर्ने र त्यसले पनि पुरा त हुँदैन, त्यसले अलिकति क्षतिपूर्ति हुन्छ, 15 दिन भए पनि त्यहाँबाट बच्छ भन्ने हिसाबले त्यसरी गरिएको छ।
खास गरेर यो उच्च पहाडी भाग र हिमालिक क्षेत्रमा यहाँहरूले भने जस्तो ढङ्गले अध्ययन अध्यापनमा कार्य सम्पन्न हुन गाह्रो हुन्छ भनेर कतिपय शिक्षकहरूले गुनासो गरिरहेका छन्, यसलाई कसरी हेरिएको छ?
होइन, पाठ्यक्रम त हामीले देशभरिका लागि समग्रमा बनाउने हो, होइन? अब त्यो स्थानीय परिवेश अनुसार स्थानीय कार्यक्षेत्रभित्र पनि छ, त्यहाँ स्थानीय परिवेश अनुसार, स्थानीय आवश्यकता अनुसार, स्थानीय चाडपर्व अनुसार, स्थानीयको मौसम अनुसार चाहिँ त्यसलाई व्यवस्थित गर्ने, त्यो अनुसारको प्लानिङ गर्ने, पठन पाठन सुनिश्चित गर्ने, लगभग सक्षमताहरू हासिल गराउने अवस्था सिर्जना गर्ने, समन्वय सहजीकरण गर्ने काम त विद्यालय विद्यालय व्यवस्था समिति स्थानीय तह सबैको समन्वयमा पनि गर्नु पर्यो। त्यो हिसाबले उहाँहरूले पनि आफ्नो आफ्नै हिसाबले म्यानेज गर्न सक्नुहुन्छ।
स्थानीय परिवेश अनुसारले पनि पाठ्यक्रम निर्माण गर्न सकिन्छ भन्नुभयो यहाँले, जस्तो अलिकति
निर्माण त एउटा विषयमा मात्रै गर्न सकिन्छ, स्थानीय भाषा अथवा स्थानीय विषय भनेको छ, होइन?
हजुर,
यो अरू त केन्द्रीय पाठ्यक्रम पनि यो पाठ्यक्रममा चलाउन पाइएन, तर अब त्यसलाई कसरी सुनिश्चित गर्ने, सिकाउन कसरी सुनिश्चित गर्ने, त्यहाँको विशिष्टता के हो, त्यहाँ उसको आफ्नो विशिष्ट पहिचान के हो, अथवा त्यहाँ चाहिँ कुन अवस्था छुट्टी दिनु पर्ने हो, कहिले धेरै जाडो हुन्छ, कहिले धेरै गर्मी हुन्छ, त्यो त्योसँग तालमेल मिलाएर उहाँहरूले चाहिँ त्यसलाई एडजस्ट गर्न सक्नुहुन्छ कि।
यहाँनिर जस्तो स्थानीय तथा यो मातृभाषाको कुरा गर्दाखेरि मातृभाषाको पाठ्यक्रमको विकास कसरी अगाडि बढिरहेको छ नेपालमा?
भाषा आयोग पनि छ हामीसँग, होइन?
हजुर,
सबैजना आयोगै त्यो भाषा आयोग भन्दा सबै भाषाको मानकहरू तयार गर्ने, त्यसले स्ट्यान्डर्ड तयार गर्ने, मापदण्ड तयार गर्ने त भाषा आयोगले गर्ला। अब हाम्रो चाहिँ त्यसो भने जस्तो मातृभाषाको पाठ्यपुस्तकहरू पाठ्यक्रमहरू बनाउने त सबैले स्थानीय तहलाई दिएको छ, जहाँ जुन तहको जुन जात जातिको जुन भाषाभाषीको बढिया छ त्यसको आधारमा चाहिँ स्थानीय तहले पहिचान गरेर त्यो अनुसारको पाठ्यक्रम बनाउन सक्छ, मातृभाषा अथवा स्थानीय विषय भनेर, होइन? तर अनुरोध आएको खण्डमा हामीले पाठ्यक्रम विकास केन्द्रले पनि नमुना पाठ्यक्रमहरू नमुना पाठ्यपुस्तकहरू बनाएको अवस्था छ, त्यसमा उहाँले समायोजन गरेर प्रयोग गर्न सकिन्छ। तर कहिलेकाहीँ हामीलाई यहाँ पनि अनुरोध आउँछ ती समुदायहरूबाट, ती संस्थाहरूबाट, त्यसमा हामीले पनि बनाइदिइरहेको छौँ।
जस्तो नि सर, यो स्थानीय मातृभाषामा पाठ्यक्रमहरू निर्माण गर्ने क्रममा कस्तो पाठ्य पुस्तक बनाइयो भनेर अनुगमन गर्ने त्यस्तो कुनै हाम्रो संयन्त्र छ?
अनुगमन गर्ने जिम्मेवारी त अब स्थानीय तहकै हो, शिक्षा विज्ञान सम्बन्धी इकाइको हो, होइन? अनुगमन गर्ने स्थानीय तहहरू, जिल्ला तहहरू, एजेन्सीहरू छन्।
यहाँहरूको पाठ्यक्रम विकास केन्द्रको भूमिका के हुन्छ त्यसमा?
निर्माण गर्ने क्रममा त्यही त उहाँहरूलाई विज्ञता चाहियो, सहयोग चाहियो र खबर गर्नुभयो भने हामी पाठ्यक्रम अध्ययन गऱ्यौँ, त्यो विषयका विज्ञहरू पठाइदिने हो, होइन? अब होइन, हामी आफै सक्षम पनि गर्छौँ भन्नेले गरिराख्नु भएकै छ।
यहाँहरूको समन्वयकारी भूमिका हुन्छ?
हुन्छ हुन्छ, उहाँले खबर गर्नुभयो भने हाम्रो साथीहरू पठाइदिनु, नत्र हामीले आफैले पनि बनाइदिएको छौँ क्या, कतिपय ठाउँमा उहाँहरूले भन्नुहुन्छ, जस्तै अरू भाषाको बनाइदिएको छौँ हामीले, भोट भाषाहरूको बनाएको छ, तामाङ भाषाको बनाएको छ, तामिङको बनाएको छ, पान्तवाको बनाएको छ, नेपाल भाषाको बनाएको छ, धेरै 32 भाषा कति भाषाको त हामीले सामग्री बनाएको छौँ, धेरै भाषाको हामीले बनाएका छौँ। अब त्योदेखि बाहेक कतिपय स्थानीय परिवेश अनुसारको त्यहाँको भाषाको बाहुल्यता हेरेर स्थानीय तहहरूले पनि बनाएको छ, कतिपयले बनाउनुहुन्छ, नमुना बनाउनुहुन्छ, यस्तो हेरिदिनु हो, त्यो ठिक छैन, इनपुट चाहियो भन्दा त्यसै पनि पठाउनुहुन्छ, हामी त्यसलाई हेरेर पनि गर्दा राम्रो होला भनेर फिडब्याकहरू पनि दिएका छौँ। त्यो हिसाबले हामीले आफै निर्माण गर्ने त्यति लिएर केही समन्वय गर्ने, सहजीकरण गर्ने, एउटा दिनेको हिसाबले सेवा पुर्याउने विभिन्न किसिमले हामीले सपोर्ट गरिरहेको छौँ।
हजुर हजुर, जस्तो स्थानीय भाषामा मातृभाषामा पाठ्यक्रम निर्माण भएसँगै यसले शैक्षिक क्षेत्रमा के परिवर्तन ल्याउने अपेक्षा गरिएको छ र यहाँहरूले अध्ययन गर्दाखेरि के परिवर्तन आएको देखिन्छ?
बच्चाको पहिलो भाषा, सबभन्दा पहिलो पुग्ने भाषा भनेकै उसले आफ्नो मदर टङ हो, दोस्रो भाषाको रूपमा नेपाली भाषा अथवा अर्को कुनै भाषामा उसको कमान भइसकेको हुँदैन, हाम्रो विजेता भइसकेको हुँदैन, त्यो फेजसम्म चाहिँ कार्य भन्ने प्रारम्भिक चरणमा चाहिँ मातृभाषा भनेर राखिएको छ नि त। मातृभाषामा पठन पाठन गर्न सकियो, मातृभाषा सिकाउन सकियो भने उनीहरूलाई बुझाइन सजिलो हुन्छ, सहज हिसाबले हामीले भनेका कुराहरू, शिक्षाको डेलिभरी गरेका कुराहरू बुझ्न र त्यसलाई अपनाउन उहाँहरूलाई सजिलो हुन्छ, र त्यो सिकाइले चाहिँ क्रमशः तह गर्दै गएपछि माथिल्लो तहमा अन्य भाषामा लेखिएका, दोस्रो भाषामा लेखिएका पुस्तकहरू सामग्रीहरू पढ्न र त्यसलाई ग्राउन्ड गर्न सजिलो हुन्छ उनीहरूलाई।
अर्को कुरा गरौँ सर, जस्तो विगतका केही वर्ष अगाडि दुर्गम क्षेत्रमा पाठ्य पुस्तक नपुग्दाखेरि विद्यार्थीहरू मर्कामा परे भन्ने कुराहरू आइरहेका थिए, तर पछिल्लो समयमा केही सुधार चाहिँ भएको देखिन्छ, के छ अहिले चाहिँ पाठ्य पुस्तकहरू समयमै पुग्ने अवस्था कस्तो छ, यसबारेमा बताइदिनुहोस् न।
अहिले त समस्या आएको छैन है?
हजुर,
हामीले चाहिँ अन्तिम पिआरसी भनेको, लास्ट पिआरसी भनेको 15 दिएको, 15 भित्रमा हामीले सबै पिआरसी प्रिन्ट रेडी कपी पुस्तकहरू तयार पारेर सामग्री तयार गरेर दिएको अवस्था हो, त्यसले गर्दाखेरि उहाँले चाहिँ जसले पनि छाप्नु जसले पठाइदिनु भयो, अहिले त्यस्तो खोइ कहीँमा त्यस्तो समस्या आएको बुझेको छैन।
भनेपछि कुनै ठाउँबाट पनि प्राप्त भएन भनेर गुनासो आएको छैन?
खोइ यहाँ आएको छैन सर, त्यस्तो हजुर न त्यो आएको छ भने हामीलाई यसो सल्लाह दिनु होला।
यही भएर हजुरसँग के त्यस्तो छ कि भनेर हामीले सोधेका, होइन? यो त धेरै राम्रो काम भयो। अर्को कुरा, जस्तो हाम्रो जुन पाठ्यक्रम छ यो प्रविधि मैत्री र रोजगारमूलक बन्न नसक्दाखेरि विद्यार्थीहरू विदेशमा पढ्न जाने गरेका छन् भन्ने कतिपयको गुनासो सुनिन्छ भनौँ न, यसतर्फ पाठ्यक्रम विकास केन्द्रले के सोचिरहेको छ?
अब त्यो प्रविधि भनेको समयले ल्याएको परिवर्तन हो, सुधार हो, होइन त्यसलाई हामी सबैले एक्सेप्ट गर्नु पर्थ्यो। त्यो अनुसार हामीले आफूलाई पनि एडजस्ट गर्दै लानुपर्ने हुन्छ। अहिले त्यो विज्ञान प्रविधि भन्ने एउटा विषय पनि छ, छुट्टै कम्प्युटर साइन्स भन्दा पनि छ। अब बिस्तारै एआईको कुरातिर पनि प्रवेश गर्नुपर्छ होला। अब यो अहिले कार्यक्रम परिमार्जन गर्ने भन्ने एउटा कार्यक्रम पनि गर्नु भइरहेको छ। अब त्यसले अरू चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन गरेर, यस्तै अन्तर्राष्ट्रिय प्रचलनहरूको अध्ययन गरेर नेतृत्व दिएर एड्रेस हुँदै जाला। अब सबै जेसिपीले पनि 2051-52 सालदेखि नै प्राइभेट बिजनेस उत्पादन गरिरहेको छ। शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा क्षेत्र मानसिक विकास केन्द्र अन्तर्गत अञ्चल सामुदायिक विद्यालयहरूले पनि प्राविधिक हारभन्द 2070 सालदेखि 9-12 सञ्चालन गरिराखेको अवस्था छ। जनशक्तिहरू उत्पादन भइरहेको छ गर्ने अथवा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने अथवा त्यसलाई समसामयिक बनाउनु पर्ने केही हुन सक्छ। यो कार्यदलले त्यतातिर पनि ध्यान दिला।
मान्छेहरूको त गुनासो सुनिन्छ, हाम्रो शिक्षा कोरा शिक्षा भयो, जसले गर्दा हामी फेरि यताबाट पढेर गएपछि अर्को तालिम लिनुपर्ने, विभिन्न किसिमका समस्या झेल्नुपर्ने कुराहरू पनि गर्नुहुन्छ। यो अलिकति गम्भीर विषय होइन सर?
सकेसम्म अब अन्तर्राष्ट्रिय पद्धति प्रणालीसँग तादात्म्यता कायम गरेर लान सक्छौँ, त्यो समस्या आउँदैन। अहिले नयाँ अवसर पनि छ, एउटा कार्यदल पनि गठन भएको छ। उहाँहरूलाई त्यो कार्यदल मार्फत यस्ता कुराहरू भविष्यमा नदोरिने गरीको हिसाबको जसले गुनासो गर्नुभएको छ, हामी सार्वजनिक सुझावहरू पनि लिन्छौँ। उहाँहरूले सुझावहरू दिएर थप राम्रो बनाउने, व्यवस्थित बनाउनको लागि हामीलाई सल्लाह सुझाव, त्यो कार्यक्रमलाई सुझाव दिनुभयो भने आगामी दिनमा त्यस्तो नहुने खालको यो गरी अथवा देशको आवश्यकता, अब देश मात्रै भन्दा पनि भएन, अहिले त अन्तर्राष्ट्रिय आवश्यकता, अन्तर्राष्ट्रिय बजार पनि आकलन गर्नुपर्छ। त्यो हिसाबले राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बिक्ने खालको बनाइसके, त्यो अनुसारको कन्टेन्ट, त्यो अनुसारको करिकुलम यहाँ बनाउनु पर्ने हुन्छ। अहिले त्यो हिसाबले एउटा कार्यदल पनि गठन भएको छ, त्यो कार्यदलले अब त्यसले यो हिसाबले पनि सोचेर एउटा बेला मिसेर
महानिर्देशकज्यू, जस्तो नि यो प्रविधि मैत्री अथवा रोजगारमूलक यो पाठ्यक्रम निर्माणका चुनौती के हुन्, एकदम खुल्ला दिल्ले सरकारको तर्फबाट सिधै भनिदिनु सर, यो कारण छ, यो चुनौती छन्, त्यसले गर्दा हामीले त्यसलाई कार्यान्वयन गर्न सकिरहेका छैनौँ, निर्माण गर्न सकिरहेका छैनौँ, पूर्वाधारको कमी हो, अथवा के कस्ता चुनौती छन् यसमा अलिकति बताइदिनुहोस् न।
एउटा मात्रै पक्ष हुँदैन त्यसमा, होइन?
हजुर,
पहिला कुरो पाठ्यक्रम निर्माण गर्ने क्रम हामीले सहयोगी गर्ने समन्वय गरिदिने हो। पाठ्यक्रम बनाउने भने सम्बन्धित विषयका विज्ञहरू हुन्,
हामीसँग विज्ञ छैन त्यसो भए नेपालमा,
एउटा हामीसँग विज्ञकै समस्या हुन्छ।
हजुर,
विज्ञहरूको समस्या हुन्छ, योग्यता प्राप्त गरेर अनुभवी विज्ञहरू पाउन गाह्रो छ एउटा कुरो। अर्को कुरो निश्चय नै प्राविधिक धारमा, प्राविधिक फिल्डमा लागेका मान्छेहरू व्यक्तिहरूसँग समय कम हुन्छ, उहाँहरू आफ्नै बिजनेसमा विभिन्न काम व्यस्त हुनुहुन्छ, त्यसले गर्दा उहाँहरूले टाइम दिन, हामीलाई चाहिने सामग्री विकास गर्नलाई चाहिने समय उहाँहरूले पर्याप्त समय दिन गाह्रो छ एउटा कुरो। पाठ्यक्रम बनाउने कुरो, पाठ्य पुस्तक बनाउने कुरो भने एउटा बसाइमा म 3 घन्टा बसेर लेख्छु है, म आधा बसेर लेख्छु भन्दा हुने कुरो होइन। 3-4 महिना, 4-5 महिना, 6 महिना लाग्छ एउटा राम्रो किताब निकाल्नु भन्दाखेरि हामीलाई लगभग 1 वर्ष लाग्छ। मान्छेले त्यति नै समय निरन्तर रूपमा पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ, लेख्नु पर्यो, मेट्नु पर्यो, फेरि लेख्न पर्यो, त्यसमा घोटिनु पर्यो, अरू थप सामग्री अध्ययन गर्नु पर्यो, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास हेर्नु पर्यो। हामीले ठ्याक्क सरपञ्चले भने जस्तो सजिलो कुरा यो रहिरहेछ, त्यसले गर्दा हामीसँग एक त मान्छे पाउन, जनशक्ति पाउन गाह्रो छ, एक त उहाँ समय पाउन गाह्रो छ, अनि अर्को कुरो अब त्यो अनुसारको ल्याबहरू, त्यो अनुसारको संरचनाहरू पनि त्यही हिसाबले निर्माण हुन पर्यो, अनि त्यो अनुसार डेलिभरी गर्ने, पढ्ने पाठन गर्ने जनशक्ति पाउनु पर्यो। यहाँ 17-18 कोटी विज्ञापन गर्दा गणित विज्ञान जस्तो विषयको त टिचर पाउन गाह्रो छ, आउँछ नि मिडियाहरूमा 18 कोटीको विज्ञापन भन्ने तपाईँको देख्न पाइन्छ नि। अब त्यो अवस्था चाहिँ गणित विज्ञान जस्तो विषय, त्यो अलिक सर्वसुलभ विषय भनौँ न, यो प्राविधिक धाराहरू हुन्छ भने झन् अब प्राविधिक धारमा त्यो हिसाबले मान्छे पाउनै गाह्रो छ कि, त्यो फेरि एउटा पक्षलाई मात्रै भनिहालेर त्यही निष्कर्ष निकालिदिइहाल्न पनि म उपयुक्त हुन्छ भने खानिरहेला, अलिकति बढी भोट गरेर, अलिकति बढी विचार विमर्श गरेर, चिन्तन गरेर, अलिकति रिसर्च देशका आधारमा मात्रै निष्कर्ष निकाल्न सिकिन्छ होला जस्तो लाग्छ मलाई। चाहिँ हाम्रो स्कुलहरू त्यो हिसाबमा छैन, त्यहाँदेखि सबै स्कुलमा इन्टरनेट सुविधा पुगेको छैन, त्यहाँदेखि सबै ठाउँमा स्मार्ट इन्टरनेट चल्छ जाँदैन। हाम्रो पनि काठमाडौँमा त कतिचोटि चाहिँ इन्टरनेट सेवा चाहिँ अवरुद्ध भएर सेवाग्राहीहरूलाई चाहिँ पक्रिन्छ भन्ने फन्सनार राख्नुपर्ने अवस्था छ। सिस्टममा समस्या आयो भने चाहिँ सर्भिस प्रोभाइड गर्न डेलिभरी दिन ढिलो भइराखेको अवस्था छ भने, यहाँ त विकट हिमाली जिल्लाहरू पनि छन् होइन, अब त्यहाँको के छ, सबै ठाउँ बिजुली बत्ती पुगेका छैन, फेरि नपुगेको सोलर ब्याकअपको अवस्था के छ, हाम्रा स्कुलका भौतिक संरचनाहरू के छन्, ल्याबको अवस्था के छ, लगायतका जनशक्ति आपूर्तिको अवस्था के छ, बजारमा जनशक्ति पाउन नपाउने अवस्था के छ, कोही त बजारले जनशक्ति निर्माण गर्नु पऱ्यो, विश्वविद्यालय जनशक्ति उत्पादन गर्नु पऱ्यो, ती जनशक्ति ठाउँ ठाउँमा लगेर उहाँहरूको सेवा लिन सक्नु पऱ्यो, ती यावत कुराहरू यो जेलिएको हुन्छ क्या, यो यो जाडो जस्तो हुन्छ, त्यो सबै कुराबाट सबै हिसाबले पर्फेक्टली सबै कुराबाट काम भयो भने मात्र यो एउटा होलमा परिणाम आउने हुन्छ।
हजुरको कुरा सुन्दाखेरि त अब हामीले अन्तर्राष्ट्रिय स्तरको अथवा प्रविधि मैत्री पाठ्यक्रम निर्माण गरेर निकै चुनौती देखियो, कतै यहाँले विज्ञको कमी भन्नुभयो, अनि त्यसको पूर्वाधार लगायतका विषयहरूको कुरा उठान गर्नुभयो, यसमा नीतिगत वा कानुनी केही समस्याहरू छन्?
कानुनी समस्या त कानुन त हामीले बनाउने हो, त्यस्तो धेरै कानुनले बाधा पार्दैन, 12-8 भने पनि संशोधन गरेर कानुन भन्ने एउटा गतिशील डकुमेन्ट हो होइन, त्यो चाहिँ समय अनुकूल देशकाल परिस्थिति मागअनुसार सम्बोधन संशोधन हुने विषय हो। त्यही धेरै कानुन त्यही कारणले धर्मले केरा
भनेपछि मुख्य समस्या चाहिँ मानवीय र प्राविधिक कुराहरू आयो।
हजुर हजुर,
सरकारको यो महत्त्वपूर्ण निकाय हो पाठ्यक्रम विकास केन्द्र, अब यसलाई कसरी फुकाउने होला, सहज कसरी बनाउने होला, यसका लागि के योजना बनाउनु आवश्यक देख्नुहुन्छ हजुरले?
के हुन्छ भनेदेखि जस्तै हामीले कुनै नयाँ विषय इन्ट्रोड्युस गर्यौँ भने, पाठ्यक्रममा एउटा नयाँ विषय हालियो भने त्यो विषयलाई त पाठ्यक्रममा त लेखेर त हुँदैन।
हजुर,
त्यो पाठ्यक्रममा लेखिएको विषय भनेको त यहाँ त जन जनमा मन मनमा बस्नुपर्ने विषयहरू विषयमा त्यो लेखिएको हुन्छ। अब त्यो विषयवस्तुलाई चाहिँ रिफ्लेक्ट गर्ने त्यसलाई ट्रान्सलेट गर्ने भने त कच्चा कोठामा हो, कच्चा कोठामा सिकारीहरूका अगाडि डेलिभरी गर्ने गर्नु पर्यो, डेलिभरी गर्ने मेन पावर चाहियो, त्यो मान्छे अहिले बजारमा उत्पादन छ कि छैन, उत्पादन छैन भने त्यो अनुसारको जनसङ्ख्या उत्पादन गरेर युनिभर्सिटीका कोर्सहरू समय सामयिक केही परिमार्जन गर्नु पर्यो हुनसक्छ, युनिभर्सिटी जनसङ्ख्या उत्पादन गरिदिनु पर्यो, त्यसलाई केही तालिमहरू दिनु पर्यो सिस्टमले, त्यसपछि उहाँहरूलाई रिक्रुट गर्नु पर्यो, रिक्रुट गरेर त्यो अनुसारको उहाँहरूले कसै कोठामा डेलिभरी दिनु पर्यो, त्यसपछि मात्रै पाठ्यक्रमले अपेक्षा गरेको सक्षमता सिकाइ उपलब्धिहरू सिकारीको अथवा बालबालिको व्यवहारमा प्रतिबिम्बन हुने हो। त्यो हिसाबले अलिकति लङ टर्म प्रोसेस चाहिँ हुन्छ यसको, त्यो हिसाबले सबै कुराबाट समन्वय गरेर लाग्नुपर्ने अवस्था देखिएको छ।
अब देशमा नयाँ सरकार बनेको छ, नयाँ सरकार तीव्र गतिमा विभिन्न काम गरेर अगाडि बढिरहेको सन्दर्भमा छोटकरीमा भनिदिनुहोस् न, पाठ्यक्रम विकास केन्द्रले पछिल्लो परिवर्तनलाई आत्मसात गर्दै आशा लाग्दा सकारात्मक कुराहरू के गरेको छ उदाहरण स्वरूप भन्नुपर्दा?
धन्यवाद। हामीले सरकारले दिएको निर्देशन अनुसार मूल्याङ्कन र सिकाइलाई सँगसँगै लगेर विद्यार्थी सिकाइलाई सुनिश्चित गर्ने काम गरिराखेका छौँ। अहिले त्यो चार र पाँच पनि विस्तार गर्ने भन्ने सरकारले त्यो सहयोग कार्यसूचीको जुन निर्णय गरेका छ 2013 गते, त्यो दिन एउटा निर्णय चाहिँ कतै चार दुई पाँच पनि अधिवत्र विद्यार्थी मूल्याङ्कन गर्नुपर्छ, परीक्षाको त्रास गरेर सानो बालबालिकालाई मुक्त राख्नुपर्छ भनेर निर्णय सरकारको आएको छ। हामीले त्यो अनुसारको डकुमेन्ट तयार गरेर निरन्तर मूल्याङ्कन गर्ने चार पाँच समय भन्ने हिसाबले त्यो तयारी गऱ्यौँ, डकुमेन्ट तयार पार्यौँ, त्यसरी मोडालिटी तयार पार्यौँ र खाता तयार पार्यौँ, हाम्रो वेबसाइटमा अपलोड गऱ्यौँ, सर्वसाधारण सर्वसरकारहरूलाई त्यो जानकारीको लागि हाम्रो सुझावको लागि हाम्रो त्यो प्रयोगको लागि र सुझावको लागि हामीले त्यसलाई सार्वजनिक गरेका छौँ र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने हामीले सबै विषयको रेटेबाट जुन अनलाइन मार्फत त्यो कार्यक्रम अघिल्लो कार्यक्रम सञ्चालन गरेका छौँ, एउटा त्यो गऱ्यौँ। अब आइतबार छुट्टी दिने सार्वजनिक बिदा दिने सन्दर्भमा चाहिँ कसरी करिकुलमलाई एडजस्ट गर्न सकिन्छ, सिकाइदिने कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा रिपोर्ट बनाउने भन्ने त्यो हामीले त्यो तयार पार्यौँ। अब सरकारले चाहिँ ओभरअल अहिलेको एकजुट करिकुलममै के कति सुधारको अथवा परिमार्जन परिवर्तनको गुन्जास छ त्यो अध्ययन गरेर चाहिँ पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम प्रारम्भलाई परिमार्जन गर्ने भन्ने सम्बन्धमा कार्यदल गठन गरेका छ, कार्यदलले काम सुरु गरेका छ। अब त्यो कार्यदलको काम सकिँदाखेरि त्यही समग्र अहिले हजुरलाई राखेका सबै समस्याहरू लगभग समाधान हुने हिसाबले प्रविधि मैत्री अथवा अनुशासित नागरिक नैतिक लगायत सबै पक्षहरू समेटेर चाहिँ यावत क्षेत्रहरू समेटेर त्यसले एउटा राष्ट्रिय पाठ्यक्रम प्रारूप चाहिँ तयार पारेर त्यो अनुसार चाहिँ बिस्तारै हाम्रो रिफ्रेमिङ हुँदै जाला एजुकेसन सिस्टममा।
यहाँनिर एउटा कुरा थप्न मन लाग्यो मलाई, सरकारले स्वीकृत गरेको जुन 100 कार्यसूची छ यस अन्तर्गत चाहिँ सुशासन र सेवा प्रवाहलाई एउटा महत्त्वपूर्ण बुदाको रूपमा उल्लेख गरिएको छ। सुशासनका सवालमा यहाँहरूको कार्यालयबाट खास गरेर पाठ्यक्रम विकास केन्द्रको तर्फबाट सुशासनलाई कसरी प्रत्याभूत हुने ढङ्गले अगाडि बढेको अवस्था छ?
धन्यवाद। यहाँ समकक्षता दिने भन्छौँ हामी 10 र 12 समकक्षता दिन्छौँ, त्यसमा त्यहाँ चाहिँ ठ्याक्कै पब्लिकसँग गिरिबिटी हामीले बिलिङ गर्नुपर्छ, होइन भने हामीले यहाँ विज्ञहरू ल्याउने, विज्ञहरूको सेवा लिने, पाठ्यक्रम विकास गर्न लगाउने, त्यसलाई फसल चलाउने, त्यसलाई अन्तिमीकरण गर्ने, टेक्स्टबुकहरू लेख्न लगाउने, शिक्षा निर्देशिकाहरू बनाउने, यस्तै गाइडलाइनहरू बनाउने, मूल्याङ्कन मापदण्डहरू बनाउने लगायतको कामहरू गर्छ यो केन्द्रले। हामीलाई तोकिएको कामहरू सबै कामहरू हामी जिल्लामा प्राप्त गरेका थियौँ, होइन समकक्षताको सन्दर्भमा चाहिँ हामीले अनलाइन प्रणालीमा अहिले काम गरिराखेका थियौँ, अनलाइन सिस्टम पनि अहिले मेरोले ठिकै छ, पहिले अलिकति बढी स्लो थियो, अहिले त्यसमा पनि अलिकति सुधार गरिरहेको छ, त्यसको क्रममा सुधार हुँदै गएको छ, किनभने हाम्रो केन्द्रीय सिस्टमै छ, हामीले सबै केन्द्रीय प्रणालीमै आबद्ध गरेर हामीले गरे हुनाले कहिलेकाहीँ समस्या आउँछन् नआउने होइन, तर पहिलेको हेरिकन सुधार भइरहेको छ, त्यसमा अझै थप सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ। अहिले त्यति धेरै समस्या मलाई सेवाग्राही दिन त्यो धेरै गुनासो छ जस्तो लाग्दैन। हामीले सकेसम्म सुशासन दिने, गुनासोलाई सेवा दिने, शीघ्र सेवा दिने हिसाबमा पाठ्यक्रम विकास केन्द्र अझै तनाव सचेत छ, त्यो कार्यक्रम पनि लिएको।
हवस् त सर, महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद सर।
रेडियो नेपाललाई धेरै धेरै धन्यवाद है।
यो थियो पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलसँग गरिएको संवाद। हवस् त, यसै संवादसँगै आजका लागि शैक्षिक बहस रेडियो कार्यक्रम यति नै। आउँदो सातासम्मका लागि प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै यो उद्धव सिंह स्वागडेलाई पनि बिदा दिनुहोस्। हुन्छ त, नमस्कार।
जति तारा